आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पहिलो कुरन्थी छ अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो छ अध्यायले राज्यप्रति ख्रिस्टियन विश्वासीहरूको सम्बन्ध कर्तव्यको विषयसँग व्यवहार गर्दछ। शास्त्रमा हामी देख्छौ कि ख्रिस्टियनसँग दुईवटा नागरिकता छ, स्वर्गीय नागरिकता र यो पृथ्वीमा संसारिक नागरिकता। हामी ख्रिस्टियनको दुवैप्रति उत्तरदायित्व छ, मतलब परमेश्वरप्रति र राज्यप्रति। हाम्रो प्रभुले यो कुरा हेरोदीहरूले करको विषयमा परीक्षा गर्न सोद्धाखेरि स्पष्ट रूपमा व्यक्त गर्नुभयो। हेरोदीहरूले मती 22 अध्यायको 17 पदमा सोधे, यसकारण हामीलाई भन्नुहोस्, सिजरलाई कर तिर्नु मनासिब हो कि होइन? येशूले उत्तर दिनुभयो मती 22:21 पदमा, जे जे सिजरका हुन् सिजरलाई र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। मित्र, ख्रिस्टियनसँग आफ्नो देश राज्यप्रति उत्तरदायित्व छ, साथै उससँग परमेश्वरप्रति पनि उत्तरदायित्व छ। ख्रिस्टियनसँग दुवै संसारिक वा लौकिक र आत्मिक उत्तरदायित्वहरू छन्। प्रेरित पाउले राज्यप्रति ख्रिस्टियनको केही विशेष खास उत्तरदायित्वहरूको स्पष्टसँग बताउँछन्। त्यहाँ केही निश्चित गाइडलाइनहरू छन्, नियमहरू छन् जुनको अबुझाइ गर्न सकिँदैन। पाउल पहिलो तिमोथी 2:1-4 पदमा लेख्छन्, यसैकारण सबैभन्दा पहिले म अर्थी दिन्छु कि अन्तर्विन्ती प्रार्थना विनम्र निवेदन धन्यवादहरू सबै मानिसहरूका निम्ति सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चयनको जीवन बिताउन पाऊ भनेर राजाहरू शासकहरू र उच्च पदाधिकारीहरूको निम्ति पनि गरियोन्। हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले उद्धार पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ। मित्र, प्रत्येक ख्रिस्टियनको राज्यप्रति राज्यको नियम कानून अनि संविधानप्रति निष्ठावान र समाजप्रति शान्तिप्रिय भावनाको कायम गर्नुपर्छ। किन यो ख्रिस्टियनहरूको निम्ति यति धेरै महत्वपूर्ण छ? यो यसकारणले हो कि हामी सुसमाचार दिन सकौं। पाउल उही विषयको रोमी 13:1-4 पदमा कुरा गर्छन्, हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वर बाहेक अरूको अख्तियार हुँदैन औ अख्तियारहरू चाहिँ परमेश्वरबाट खटिएका हुन्छन्। यसकारण अख्तियारवालाको विरूद्धमा खड़ा हुनेले परमेश्वरको धार्मिक विधानको विरोध गर्दछ। जजसले विरोध गर्दछ र जजसले विरोध गर्छन् तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्, किनभने असल कामको निम्ति होइन तर खराब कामको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी अख्तियारवालाहरूको डर राख्न चाहन्नौ? असल काम गर र तिनीहरूबाट तिमीहरूलाई प्रशंसा मिल्नेछ, किनभने असलै कामको लागि तिनी तिम्रो निम्ति परमेश्वरका सेवक हुन्। मित्र, यो कथन त्यस समयमा लेखिएको थियो जब रोमी सरकार अति नै निरंकुश अत्याचारपूर्ण थियो। त्यस अवधिका रोमी सम्राटहरू तानाशाहीहरू थिए र तिनीहरूमध्ये धेरैले मण्डलीको खेदो र सतावट गरे। यदि कसैले त्यस बेला रोमी सरकारको विरोध गर्न कोशिश गर्यो भने तिनी खास समस्यामा पर्ने थिए, किनभने कोही पनि उम्कने भाग्ने त्यस्तो कुनै ठाउँ थिएन जहाँ रोमी सरकारले उसलाई पत्ता लगाएर गिरफ्तार गर्न सक्दैनथ्यो। अह, त्यस्तो उम्कने जग्गा कहीँ पनि थिएन। तैपनि त्यस सरकारमा परमेश्वरको वचन प्रचार गर्ने स्वतन्त्रता थियो। कुरा जेसुकै होस्, पाउले रोमी ख्रिस्टियनहरूलाई सरकारको र अख्तियारवालाहरूको व्यवस्थाको नियम कानूनको अधीनतामा रहन आग्रह गर्दछन्। हा मित्र, मैले पहिले पनि भनिसकेको छु कि ख्रिस्टियनहरूसँग दुवै यस पृथ्वीका र स्वर्गीयका नागरिकता छ र दुवैप्रति उसको उत्तरदायित्व छ। दुवैप्रति निष्ठावान बन्नुपर्छ, असल नागरिक बन्नुपर्छ। अमित्र, त्यस किसिमको पृष्ठभूमि सहित म सोच्दछु कि हामी पहिलो कुरन्थी 6 अध्याय हेर्न तयारी भएका छौ। हामी अझै यो पत्रको त्यस खण्डमा छौं जुनले कोरिन्थमा भएको मण्डलीमा भएको कलंकहरूसँग व्यवहार गर्दछ, अनि 6 अध्यायमा सबभन्दा पहिले देख्छौ विश्वासीहरूको बीच मुद्दा।
पहिलो कोरन्थी छ अध्याय एक पदमा लेखिएको छ, तिमीहरूमध्ये एकजनाको अर्को भाइसँग झगडा भएको छ भने न्यायको निम्ति सन्तहरू कहाँ नगएर अधर्मीहरू कहाँ जाने के त्यसले आँट गर्छ। यो कथन तपाईलाई अति नै अनौठो सुनाइ पर्छ होला र यसको निम्ति केही स्पष्टीकरणको आवश्यक छ। पाउल भन्दैनन् कि ख्रिस्टियनहरू इन्साफको निम्ति अदालतमा जानु हुँदैन। यदि ख्रिस्टियनहरूले इन्साफको वा व्यवस्थाको लाभको प्रयोग गर्दैन भने जुन उसको मौलिक अधिकारको अन्तर्गत पर्दछ, तिनीहरूले अधर्मी अविश्वासीहरूको हातबाट धेरै कष्ट दुःखहरूको व्यर्थमा भोग्नु पर्ने थियो। तर पाउल भनिरहेका छन् कि ख्रिस्टियनमा कुनै मद्दा लिएर एक आपसको विरूद्ध इन्साफको निम्ति संसारिक अदालतमा जानु हुँदैन। ती आपसका मुद्दाहरू चर्चमा विश्वासीहरूद्वारा मिलाउनु पर्छ अनि हरेक ख्रिस्टियनले आपसमा भएको मुद्दाहरू लिएर चर्चका विश्वासीहरू कहाँ ल्याउनु पर्छ। किन त भन्दा पाउले इन्साफ गर्न सक्ने विश्वासीहरूको योग्यताको बारेमा तीन कारणहरू दिन्छन्। भनिएको छ पद्धतिमा, सन्तहरूले संसारको न्याय गर्छन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्याय तिमीहरूले नै गर्नुपर्छ भने साना भन्दा साना मुद्दाहरू छिन्न के तिमीहरू अयोग्य छौ? मित्र, यदि तपाईँ ख्रिस्टमा विश्वासी हुनुहुन्छ भने कुनै दिन प्रभु येशूसँग यो पृथ्वीमाथि शासन गर्ने काममा तपाईँको पनि भाग हुनेछ। मतलब तपाईँले ख्रिस्ट येशूसँगै कुनै दिन यस पृथ्वीमा शासन र इन्साफ गर्नुहुनेछ। पाउल यहाँ सेतो सिंहासनको इन्साफको बारेमा कुरा गरिरहेका छैनन्। त्यो इन्साफ चाहिँ अन्तिममा हुनेछ र यो उद्धार नपाइकन मर्ने मानिसहरूको निम्ति इन्साफ हो र एक दिन त्यस सेतो सिंहासनको इन्साफको अगाडि सबै पापमै मर्ने निन्दित मानिसहरू प्रकट हुनेछन्। पाउल यस पदमा यो इन्साफसँग कुरा गरिरहेका छैनन्। बरु यहाँ उल्लेखित इन्साफले राख्नुपर्ने सरोकार चाहिँ पूरा अनन्त कालभरि विश्वको मामलाहरूको निर्णय फैसला वा इन्साफ गर्ने कुरासँग छ। पहिलो हो, पवित्र जनहरूले संसारको इन्साफ गर्नेछन्। पवित्र जनहरू को हुन्? विश्वासीहरू हुन्। विश्वासीले संसारको इन्साफ गर्नेछ। म विश्वास गर्दछु कि यसले गर्नुपर्ने सरोकार दोस्रो तिमोथी दुई अध्याय बाह्र पदमा पाउलले तिमोथीलाई लेखिएको कुरासँग छ, जहाँ भन्छन्, हामीले सयौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौ। यदि हामीले उहाँलाई इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ। म विश्वास गर्दछु कि यसको अर्थ हो हामी कुनै दिन यो संसारमा विभिन्न मुद्दाहरू मामलाहरूमा इन्साफ निर्णय गर्नेछौ। तीन पदमा भनिएको छ, के तिमीहरूलाई थाहा छैन हामी स्वर्गीय दूतहरूको न्याय गर्नेछौ? उसो भए यस जीवनमा हुने कुरा ठूला हुन् र पवित्र जनहरूले स्वर्गीय दूतहरूलाई इन्साफ गर्नेछन्। अमित्र, यो कुराको याद राखौं कि पाउल यो कथन मालाको पटक पटक यहाँ प्रयोग गरिरहेका छन्। के तिमीहरूलाई थाहा छैन, उसले यो पद दुईमा अनि पद तीनमा प्रयोग गर्छन्। जब पाउलले भने के तिमीहरूलाई थाहा छैन, तपाईँ यो कुरामा निश्चय हुन सक्नुहुन्छ कि ती कोरिन्थियन ख्रिस्टियनहरूले त्यो कुरा थाहा पाएका थिएनन्। यी कुराहरूमा तिनीहरू अनभिज्ञ थिए भन्ने कुराको दर्शाउने नम्र कथन थियो। हजुर, यसले निश्चय नै सम्पूर्ण रूपमा सत्यताको नयाँ पछिबाट देखिने भविष्यको घटनाक्रमको खोलिदियो। यसको तात्पर्य म बुझ्दिन, यो मेरो समझदेखि बाहिरको कुरा हो। म खालि यही मात्र जान्दछु कि मानिस स्वर्गीयदूतहरूभन्दा अलिक तल्लो स्तरमा बनाइएका थिए र उद्धारद्वारा मानिसलाई परमेश्वरसँग संगतिको स्थानमा माथि उठाइयो अनि त्यो स्थान चाहिँ स्वर्गीयदूतहरूभन्दा माथिको हो। अनि उही समयमा परमेश्वरले मानिसलाई गिर्न पतन हुन अनुमति दिनुभयो। उहाँले यो हुन कति पनि अनुमति दिनुहुन्न थियो यदि यो असलको निम्ति काम नगर्ने भएदेखि। मानिसलाई उच्च स्थानमा ल्याउने काममा यो उक्तम परिणामको रूपमा भयो र हुनेछ। अंग्रेजीमा एउटा कहावत छ, टुटेको पंख फेरि कति पनि उच्च उचाइमा उड्न सक्दैन। मित्र, यो सत्य होइन। मानिस पतनको बावजुद उद्धारको कारण उच्च माथि उड्दछ। हामी स्वर्गीयदूतहरूभन्दा उच्च माथिल्लो स्तरमा हुन गइरहेका छौं। हामी तिनीहरूलाई इन्साफ गर्न गइरहेका छौं र तिनीहरू हाम्रो अधीनतामा हुनेछ। म तपाईँलाई फेरि भनौं, यो मेरो समझदेखि बाहिरको कुरा हो, तर म यो विश्वास गर्दछु। अनि पद नौ र दशमा भनिएको छ, अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भने के तिमीहरूलाई थाहा छैन? धोका नखाऊ। अनैतिकहरू, प्रतिमा पूजकहरू, व्याविचारीहरू, समलिङ्गीहरू, पुरूषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। मित्र, हामीले देख्यौं कि पाउले इन्साफ गर्न सक्ने विश्वासीहरूको योग्यताको बारेमा तीन कारण दिए, अनि पहिलो, पवित्र जनहरूले संसारको इन्साफ गर्नेछ, दोस्रो, परमेश्वरको जनहरूले स्वर्गीयदूतहरूको इन्साब गर्नेछ। अनि अहिले तेस्रो कुरा देख्छौ, अधार्मिकता परमेश्वरको राज्यमा हुँदैन। मित्र, यो कुरा ध्यानपूर्वक सुनौ, किनभने यो महत्वपूर्णको हो। कोही पनि लौकिक संसारिक न्यायकर्ताहरू आत्मिक निर्णयहरू बनाउन योग्य छैनन्, किनभने तिनीहरूले आत्मिक नियम सिद्धान्तको बुझ्दैनन्। तिनीहरूले संसारिक नियमहरूको जान्दछन् तर आत्मिक नियमहरूको सिद्धान्तहरूको जान्दैनन्। तिनीहरूसँग कति पनि आत्मिक बोध हुँदैन। अनि पाँच र छ पदमा भनिएको छ, तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु, आफ्ना भाइ भाइका बीचको झगडा मिलाउन सक्ने बुद्धिमान मानिस के साँच्चै तिमीहरूमा कोही पाइँदैन र? तर एउटा भाइ अर्को भाइको विरूद्धमा अदालतमा जान्छ, त्यो पनि अविश्वासीहरूको सामुन्ने। निश्चय नै प्रत्येक ख्रिस्टियनहरू इन्साफ गर्ने योग्यता त हुँदैनन्, तर पाउल भनिरहेका छन् कि पद पाँचमा, तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु, आफ्ना भाइ भाइका बीचको झगडा मिलाउन सक्ने बुद्धिमान मानिस के साँच्चै तिमीहरूमा कोही छैन र? जब तपाईँ संसारिक अदालतमा जानुहुन्छ, तपाईँ वास्तवमा यो गरेर यो भनिरहेको हुनुहुन्छ कि यी परमेश्वरका जनहरू कोही पनि इन्साफ गर्ने योग्यका छैनन्। अमित्र, प्रत्येक विश्वासीहरू इन्साफ गर्ने क्षमता र योग्यताका नहुन सक्छ, तर निश्चय नै त्यहाँ कोही कोही त हुन्छन् जससँग यसको निम्ति क्षमता राख्छ। अहिले किन ख्रिस्टियनहरूसँग इन्साफ गर्ने योग्यता क्षमता छ? पाउले तीन कारणहरू दिन्छन्। एघार पदमा भनिएको छ, तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ प्रभु येशु ख्रिष्टको नाउँमा, हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहरायो। पहिलो कुरा हो, तिमीहरू पखालिएका छौ। तितस तीन अध्यायको पाँच पदमा भनिएको छ, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन, तर उहाँको कृपा अनुसार र नयाँ सृष्टिको स्नान र पवित्र आत्माद्वाराको पुनर्जीवनले नै उहाँले हाम्रो उद्धार गर्नुभयो। हामीले नयाँ जन्म पाएका छौं, पखालिएका छौं, मतलब धोइएका छौं, किनभने परमेश्वरको कृपा हामी कहाँसम्म झरेर हामीलाई धोएकोले गर्दा हामीले यो जान्नु पर्दछ कि कसरी कृपाको फैलाउनु। हामी कृपालु बन्न सक्छौ किनभने हामीले कृपाको अनुभव गरेका छौ। हामीले यो कुरा थाहा पाउन आवश्यक छ कि त्यहाँ आज धेरै अद्भुत महान परमेश्वरका जनहरू छन् जो धोइएका छन्, पखालिएका छन्। हामीले अन्य उद्धार नपाएका संसारिक मानिसहरूलाई भन्दा तिनीहरूलाई विश्वास र भरोसा गर्न सक्छौ। पहिलो कुरा हो, तिमीहरू पखालिएका छौ। दोस्रो कुरा भनिएको छ, पवित्र भएका छौ। अंग्रेजीमा हो, यु आर सेंक्टिफाइड। सेंक्टिफिकेशन अर्थात पवित्रकरण कोरन्थीको मण्डलीमा दुई प्रकारको छ, तर म सोच्दछु कि यहाँ यो पदमा यसको मतलब पवित्रकरण अर्थात सेंक्टिफिकेशन चाहिँ स्थितीय पवित्रकरण हो, अर्थात पोजिशनल सेंक्टिफिकेशन। यसको मतलब हो ख्रिष्टमा हुने कुरा, मतलब ख्रिष्ट हाम्रो पक्षमा हुनुहुन्छ र प्रत्येक विश्वासीहरू ख्रिष्टमा दाजुभाइ हुन्। यदि अर्को ख्रिस्टियनले मलाई इन्साफ गर्छ भने यसको अर्थ यो हो कि एकजना मेरो प्रभुमा दाजु या भाइले इन्साफ गरिरहेको छ। म आफैलाई दाई या भाइको इन्साफमा भरोसा राख्न इच्छुक हुनेछु। एकजना सानी केटीले बाटोमा अति नै मोटो बच्चालाई बोकेर हिँडिरहेको थिइन्। तिनलाई बोक्नमा कठिन भइरहेको थियो। एकजना मानिसले त्यो देखेर सोधे, सानी फुच्ची केटी, के त्यो बालक बच्चा तिम्रो निम्ति अति नै गरौं भएन र? तिनले भने, ओहो अह, गरौं भएको छैन कति पनि, यो मेरो आफ्नै भाइ हो। मित्र, म भनु, सम्बन्धले नाताले धेरै भिन्नता पार्दछ। भाइ कति पनि कहिले पनि सारो गरौं हुँदैन। म ख्रिष्टमा छु र मेरो भाइ पनि ख्रिष्टमा छ, त्यसकारण मैले आफ्नो प्रभुमा भाइलाई भरोसा गर्न इच्छुक हुनुपर्छ। अनि तेस्रो कुरा भनिएको छ, धर्मी ठरिएका हौ, धर्मी ठरिएका छौ मेरो विश्वासी भाइ। न्यायकर्ता बन्न सक्ने उसको क्षमता अर्थात योग्यताको तेस्रो कारण हो, उसका पापहरू मेरो जस्तै पहिले क्षमा गरिसकिएको छ। मलाई जस्तै उसलाई पनि परमेश्वरको सिंहासनको सामुने धर्मी ठहराइसकिएको छ। रोमी आठ अध्यायको तेत्तीस पदले भन्छ, परमेश्वरका चुनिएको विरूद्धमा कसले अभियोग लगाउन सक्छ, किनभने परमेश्वरले नै धर्मी ठहराउनु भएको छ। रोमी चारको पाँच पदमा भनिएको छ, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउनेमाथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। ख्रिस्टियन भाइले यो जान्दछ र म सोच्दछु कि उसले मेरो मुद्दा अरू कुनै भन्दा राम्ररी सम्हाल्न सक्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि विश्वासीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। बाह्र पदमा भनिएको छ, सबै कुरा मेरो निम्ति न्यायसंगत छन् तर सबै कुरा फाइदाका छैन। सबै कुरा मेरो निम्ति न्यायसंगत छन् तर म कुनै कुराको कमारो हुने छैन। हेर्नुहोस् यहाँ, त्यहाँ धेरै कुराहरू छन् जुन विश्वासीले गर्न सक्छ, तर ती कुराहरू गर्न लाभकर सुविधाप्रद छैन। मैले धेरै कुराहरूको उल्लेख गर्न सक्छु, पाउल यहाँ एउटाको उल्लेख गर्छन्। अनि 13 पदमा भनिएको छ, भोजन पेटको निम्ति र पेट भोजनको निम्ति हो, तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ। मासुहरू कुनै दिन नष्ट हुनेछ, हाम्रा पेटहरू कुनै दिन नष्ट हुनेछन्। के कुरा खाने नखाने कुरामा क्रिस्चियनहरूको स्वतन्त्रता छ, त्यसको विपरीत हाम्रा शरीरहरू व्यभिचारको लागि प्रयोग गर्नुहुँदैन। हाम्रा शरीरहरू प्रभुको हो। अनि 14-15 पदमा भनिएको छ, परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। तिमीहरूका शरीर ख्रिष्टमा ख्रिष्टका अंगहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रिष्टका अंगहरू लिएर तिनलाई वेश्याका अंग अशुद्ध अंग तुल्याउँ? यो कदापि नहोस्। आज विशेष गरेर पश्चिमी मुलुकमा जवान केटाकेटीहरू सोच्दछन् कि तिनीहरू विवाह नगरिकन एकैसाथमा रहन सक्छन्। त्यो व्यभिचार हो, अनि परमेश्वर यसको निन्दा गर्नुहुन्छ। अनि 16-18 पदमा भनिएको छ, वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, ती दुवै एउटै शरीर हुनेछन्, तर जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। व्यभिचारदेखि अलग बस्छ। अरू जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नो शरीरको विरूद्धमा पाप गर्दछ। मेरो मित्र, तपाईँ एकातिर व्यभिचार अनैतिकतामा रहनुहुन्छ र अर्कोतिर प्रभुको सेवा गर्न चाहनुहुन्छ, यो तपाईँले तपाईँ कहिले पनि गर्न सक्नुहुन्न। परमेश्वरले कहिले पनि त्यस्तो सेवाको ग्रहण गर्नुहुन्न। 19-20 पदमा भनिएको छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ। मित्र, यहाँ अति नै महत्वपूर्ण र उल्लेखनीय सत्यता छ, जुन धेरै विश्वासीहरूले प्राप्त गरेका छैनन्। हाम्रा शरीरहरू पवित्र आत्माका मन्दिर हो, किनभने हाम्रा शरीरहरू परमेश्वरको हो। हामीले आफ्ना शरीरको व्यभिचारमा बाँड्नु हुँदैन। सबै अंगहरू हाम्रा आफ्नै होइनन्, तर उहाँकै हुन्। यसकारण हामीले आफ्नो शरीरको अंगहरू हाम्रो इच्छा अनुसारको होइन, तर परमेश्वरको इच्छा अनुसार मात्र चलाउनु पर्छ। यस संसारमा हाम्रो जीवनको एउटै मात्र उद्देश्य हुनुपर्छ, अर्थात हाम्रो पूरा जीवनले आत्मा प्राण र शरीरले परमेश्वरको महिमा गर्नु। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Yesu ko saranama प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।